उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत 2 सातादेखि हामीले प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलान सुन्दै आएका छौं। विक्रमसम्म 2031 सालमा पहिलो पल्ट प्रकाशित मुगलानको अहिले बजारमा निस्केको संस्करण छैठौं हो। यो उपन्यासको पहिलो संस्करणका लागि भूमिका लेख्दा पारिजातले यसलाई एक दशकभित्र सासै नबिसाइकन पढ्न सकेको दोस्रो उपन्यास भन्नुभएको छ। धेरै पाठक तथा श्रोताहरूको अनुरोधमा हामी मुगलानलाई श्रुति सम्वेकमा लिएर आएका छौं। मुगलान हिँडेका कान्छो र सुतार भूटान पुगे। ठग र दलालहरूले सोझा नेपाली युवकहरूलाई राम्रो आश्वासन दिएर ठग्दै श्रमका लागि लैजाने गरेको स्थानमा अब कान्छो र सुतार पनि पुगे। भर्ती भएर जागिर खाने उद्देश्य राखेका यी केटाहरू श्रम शिविरमा कैदी भएका छन्। अब के होला त? गोविन्दराज भट्टराईको उपन्यास मुगलानको तेस्रो श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
समयले पर्खेन, निश्चय तिनीहरूमध्ये कसैलाई पनि समयले बन्दै पर्खेन। दिन बितिहाल्छ अनि रात पनि त्यस्तै। यति हो दुःख कष्ट र प्रतीक्षाको दिनमा त्यही समय दुई गुणा लामो भइदिन्छ भने हर्ष उल्लास र आनन्दको क्षणमा त्यही समय क्षण भइदिन्छ। जसरी भए पनि उनीहरूले त्यस ठाउँमा काम गर्न थालेको 1 महिना पुगेछ। महिना पुगेको भोलिपल्ट शनिबारको दिन थियो। त्यो महिनाको 1 दिन र मात्र त्यो 1 दिन महत्वपूर्ण छ। त्यस दिन बिदा हुनेछ अनि तलब पाइनेछ त्यसै दिन। 1 महिनाको अवधिमा त्यो क्याम्प छेउबाट 1 माइल टाढासम्म बाटो तयार भएकाले त्यो क्याम्प भोलि नै त्यहाँबाट 2 माइल टाढा सर्ने निश्चय भएको थियो। त्यसैले त्यो दिन 4 बजे नै बिदा भयो। एकपल्ट सबैले पल्लो क्याम्पसम्म एक एक भारी सामान पुर्याए। नयाँ ठाउँको डाँडो योभन्दा अझ धेरै अग्लो र झन हिमालकै छेउमा पुगे जस्तो लाग्थ्यो। पानीको भने त्यहाँ राम्रो सुविधा थियो। सबैले ठहराएर बाटाको नमुनाभन्दा 20 हात उत्तर नाङ्गा चौरमा एक एक भारी सामान राखी फर्किए। सामान पुर्याएर फेरि पुरानो क्याम्पमा आइपुग्दा झमक्कै रात परिसकेको थियो। खाना खाएर पुरानो क्याम्पमा अन्तिम रात सबैजना सुते। त्यसको भोलिपल्ट महिनामा छुट्टी भएको प्रथम दिन पसिनाले अमिलिएको शरीरलाई कतिले पानीसँग भेट गराए। हिउँ जस्तो पानी कटकट दाँत काट्छ, कसरी एक बिहान नुहाउन सक्ने? क्याम्प पूर्णतया सरेपछि मात्र तलब बाँड्ने सूचना भएकाले हतार हतार खाना खाई उनीहरू मालसामान ओसार्न लागे। कसैले भत्काउनु, कसैले ओसार्नु, कसैले नयाँ क्याम्प खडा गर्नु, हरेकको निम्ति एक एक काम विभाजित थियो। कार्की र सुतार कान्छालाई त्यहाँको साहेबको तम्बु उखाल्न र त्यसभित्रको मालसामान जतनसँग बाहिर राख्न लगाइएको थियो। उनीहरूले फुर्तीसाथ ती काम गरे। बिचरा ठुलेलाई भने दिनभरि फलामका सामान डोकामा हालेर ओसार्ने काम परेछ। उसले ढाड कुप्र्याएर त्यसो गरिरह्यो। त्यस दिन घाम डुब्न निकै समय बाँकी हुँदै सबै पल्लो क्याम्पमा सरिसकेका थिए। चिसा भुइँमा तम्बु टाँगिएको थियो। त्यसको वरिपरि रुखपातको नाम निशानी थिएन। त्यसपछि सबै कुल्लीका बैदारहरूले आफ्ना ग्रुप लिएर चौरमा निस्के। तलब हिसाब गर्न लागे। अहिले लिन चाहनेलाई नगद र नचाहनेको निम्ति पछि एकैचोटि दिने भन्ने कुरा सूचित गरियो। त्यसै अन्तर्गत कार्की ठुलेर सुतारसहित नयाँ ग्रुपलाई लिएर जिम्दार चौरीको एकाको नाममा बस्यो। होचो होचो खालको राता आँखा गरेको झरिलो र बलियो मानिस मूर्ति जिम्दारले त्यहाँका राईलाई जिम्दार भन्ने चलन हुँदा ऊ त्यस नामले चिनिन्थ्यो। हिसाब गर्न लाग्यो उसले। कार्कीका ग्रुपको बैदार नै उही थियो। ऊ धेरै मिठो बोल्थ्यो र त्यो उसको वाक्चातुर्य कलालाई त्यहाँ पनि प्रयोग गर्न लाग्यो। अरूलाई रिझाएर मख पार्ने खुबी उसमा प्रशस्त भएको हुनुपर्छ। हिसाब गर्ने क्रममा सबैको पैसा तुरन्तै लिने राय बुझी ऊ स्पष्ट शब्दमा बोल्न लाग्यो। शेखर कार्की तलब महिनाभरि 150। उसले मुखमा पुलुक्क हेर्यो। त्यो सुन्नासाथ कार्की फुस्स उडेको अनुहारमा हँसिला रेखाहरू कुदाउँछ। अरू साथीहरू पनि उसतिर हेरेर खिस्स दाँत देखाउँछन्। ठुटे सुरुवालभित्र मैलिएर कालो भएको जिनको दौरा चिरेर बसेको कार्कीले छटपटाएर अप्ठ्यारो मान्दै जिमदारको मुखतिर हेर्यो। उसले छटपटाएर निश्चय गर्दै कृतज्ञता प्रकट गर्यो। त्यसबेला उसको हृदयान्तरदेखि आनन्द मौलिएर बाहिर पोखिन खोजेको प्रतीत हुन्थ्यो। तर उसको हिसाब त्यतिमै सिद्धिएको होइन, जिमदार सुनाउँदै थियो। अब सिलगढीबाट टिस्टासम्मको भाडा 20, टिस्टामा 5 दिन बसेको 35, टिस्टाबाट फिन्चेलिङलाई 20, त्यहाँबाट यहाँलाई 22 र आएका दिनदेखि खाएको रासनको दाम हिसाब गर्दा 190 रुपियाँ पुगेछ। अब हाम्रो क्यान्टिनलाई फिराउनु पर्ने रकम 40 बाँकी रह्यो। कार्कीले अचानक मोर्चा खायो। ऊ एकैचोटि छाँगाबाट खस्यो। त्यसरी सिलगढीदेखिको हिसाब होला भनेर उसले चिताएको थिएन। एकै पैसा हातमा पर्नुको साटो उल्टो ऋण उसले सोचे होला। यो महिना यस्तै भयो, अब अर्कोपल्ट जोगिएको हुनुपर्छ। त्यसपछि ठुलेको पालो आयो। 150 कमैलाई आश्चर्य गराउन छोड्यो कार्कीको हिसाब सुनेर। उसले एक महिनाको रगत पसिनाले एक पैसा पनि साट्न सकेन। उसलाई जमिनदेखि तल तल भाँसिँदै गए चाहिँ लाग्यो। ठुलेलाई पनि त्यही नियम लागू भयो। टिस्टामा कार्कीको भन्दा 3 दिन कम बसेकोले उसलाई रु 20 मात्र ऋण पुगेछ। त्यो रकम अर्को महिनाको तलबमा बाँडिने भयो। सुतार कान्छु पनि सोही ड्याङको मुला भयो। तिनैजनाको निधारबाट चिटचिट पसिना आयो। त्यसै गरी लाले सुब्बा र कर्ण राईले 25 दरले तिर्नुपर्ने भयो। उनीहरूको ग्रुपबाट कोही पनि ऋणमुक्त थिएन। त्यो सुनेर सबैका अनुहार निराश र अध्यारा देखिए। तैपनि आशाको कमजोर तन्तु अल्झियो। अर्को महिनादेखि दिन फेर्ला कि। नयाँ क्याम्पमा बाँकी क्रियाहरू यथावत चल्न थाले। उही काम गर्नु, रासनको लागि लाइनमा बस्नु, नाङ्गो डाँडामा आगो बालेर भात पकाइ खानु र साँगुरा चिसा भुइँमा सुत्नु। एक महिनापछिको त्यो शनिबार पनि त्यसै पल्टिएर गए थियो। नयाँ क्याम्पको काममा यति फरक थियो कि त्यहाँ रुखहरू थिएनन्। त्यसैले गर्दा कार्की र ठुलेलाई अर्कै काम सुम्पियो। उनीहरूले झम्पल र छिनुले खोली ब्लेस्टिङ पाउडर हाली पहरा फोर्ने काम पाए। सदा चाहिँ बिहान उठी तिनैजना एउटा झम्पल छिनु र अलिकति बारुद बोकेर झर्थे। नयाँ काम सुरु गर्नु थियो। त्यस कामको पुरानो अनुभवी कुल्लीले उनीहरूलाई डाँडामा ओह्रालो झरिरहेको बेला बतायो। खाउँला खाउँला भन्ने ज्यान लिएर आएछौ, तर यिनीहरूले तिमीहरूको हाड घोटेर मार्छन्। के गर्नु हेर, यस्तो काम छ। दिनभरि ढुङ्गो खोपेर छिड पार्यो, बारुद भरेर अलिकति खोपेर फुटाउँ है भन्दा पनि कहिले सबै पहिरो फुटेर जान्छ। ठुलो पहरो फोरौँ है भन्दा 3-3 दिन धावा गर्दा पनि सानो लोहोरो जत्रै चोइटो मात्र उक्किन्छ अनि गाली सहनुपर्छ नानी। ऊ अझ तिनीहरूको कानमा पुगेर बोल्दै थियो, नानी यहाँ कति कति त त्यस खतरनाक कामले मरिसके, भन्नु मात्र भएको छैन। यो काम लौ जिम्दार आयो। त्यसपछि उनीहरू झ्यामझ्याम पारेर परामाथि झम्पल बजार्न थाले। त्यो बुढाको कुराले उनीहरूको हातगोडाहरू एकाएक फुलेर आए, लुलिएर आए। झम्पलको प्रत्येक प्रहारबाट झिलिक झिलिक आगो निस्किन्थ्यो। एउटा डोप पार्न 3-4 घण्टा लाग्दथ्यो। ढुङ्गामाथि छिनु राखेर आँखा चिम्ली मार्तोले हिर्काउनु पर्थ्यो। त्यो रुख काट्नुभन्दा धेरै बल, होसियारी र कठिन कार्य पनि थियो। एक महिनापछि नै कान्छा र ठुलेका तुजुक र फुर्ती हराइसकेका थिए। उनीहरूका शरीरमा रगत पहिलिएको देखिन्थ्यो, आँखा गाडिएका। कार्की त त्यसै कमजोर मानिस, अझ छिड र दुर्बल हुँदै गएको थियो। शरीरको अवस्थासँग कुनै सम्बन्ध थिएन त्यहाँ, कारण दिनको 10 घण्टा काम गर्नु अनिवार्य थियो। त्यो नगरी सुख थिएन। उनीहरूले ढुङ्गा फोर्ने काम लगातार गर्दै गए र अरू नयाँ पुराना साथीसँग हेलमेल गर्न समयाभावले कहिले थिएन। यसै क्रममा गर्दा गर्दै अर्को महिना बित्न लागेछ। अब एउटा मात्र दिन थियो र त्यो थियो तलब बाँड्ने महिनाको अन्तिम दिन, अनि त्यसैमा सबैका आशाहरू अडेसा लागेका थिए। यसपालिको शनिबार त क्याम्प सार्नु थिएन। बिहानैदेखि दिनभरलाई बिदा थियो। भात खाइसकेपछि हरेक ग्रुपको बैदारले आफ्ना कुलीलाई लिएर चौरमा थुप्रिन लागे। त्यसै गरी जिमदारले हातको बही पल्टाएर वरिपरि बसेका कार्कीको ग्रुपलाई हिसाब सुनाउन थाल्यो। शेखर कार्की, यसपालि रासनको भाव बढेको र अघिल्ला महिनाको पुरानो बाँकी समेत गर्दा अझ 10 रुपियाँ रेट बाँकी। त्यसै गरी ठुले सुतार सुब्बा राईको ठिक्क मात्र भएछ। तलब पाउनेमा जम्मा 2-3 5-7 रुपियाँ मुस्किलले पाउन सके। यो त ठुलो आश्चर्य थियो। आशामा झुन्डिएर पाखुरा बजारी पसिनाका धारा चुहाउनेलाई कर्मीलाई आधा पेट मात्र खाना दिएर दिनदिनै त्यसरी घोट्नु थियो। उनीहरूले तितोमाथि पिरो अनुभव गरे। मानव जातिमा यत्रो भयानक विश्वासघाती प्रवृत्ति बाँचेको हुन्छ। उनीहरूलाई विश्वास पनि थिएन। केही सोच्न नपाउँदै हिसाब सुनाइसकेर जिम्मेदारले सतर्क गरायो, अब साउने जारी लाग्यो, यो दुई महिनालाई मेसिन चल्दैनन्, बाटो पास नभएर यहाँ आउने गाडी पनि कहिले बन्द हुन्छन्, राशन महँगो हुन्छ, असोज नलागि कसैको तलब हिसाब हुँदैन, असोजमा दसैँको लागि एक एक जोर जुत्ता र सरकारी कपडा मिल्नेछन्, त्यसपछि मात्र खर्चको एकैपल्ट हिसाब गरिनेछ। ढुङ्गा लड्छन्, पहिरो दर्शिन्छ, बादल लाग्छ, पानी पर्छ, कुइराले ढाकेर टाढा देखिँदैन। यो सब भन्नुको अर्थ सबले होसियार साथ काम गर्नु, काम एक दिन पनि बन्द हुने छैन। बाटाको छेउ भित्ता खन्दा कतै कुनै सामान भाँचिएला, हराउला, त्यसको पैसा तलबमा काटिनेछ है। जिन्दारले त्यसपछि आफ्नो बाटो लियो, ऊ हिँड्यो। यस महिनामा त अवश्य तलब लिन पाइन्छ भन्ने आशा सबैको मनमा थियो। ती आशाका अङ्कुरहरू तातो बालुवा परेर यथार्थमा मरेर गए। तिनीहरूका समक्ष जुन घटना घटिरहेछ त्यसलाई विश्वास गर्नु सपनाभन्दा असत्य लाग्छ। ती मूक प्राणीहरू चुपचाप रहे, शब्दहीन दोब्रिएर रहे। काम कहिले नरोकिने, साउनको दिन थियो। 24 घन्टा हुस्सेर कुइराले गर्दा आफूभन्दा 5 हात अगाडिको चिज पनि देखिन्नथ्यो। कहिले त 2-3 दिनसम्म पनि सिम 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 गर्दै एकहोरो पानी परिरहन्थ्यो। बाटाभरि पहिरो धस्केर फल्सा परेर भत्किएर चिप्लिएर हिँड्न नसकिने हुन्थ्यो। जब पानी पर्न लाग्थ्यो चिसो जाडो भरिएर आउँथ्यो। जस्तो भए पनि यदा कदाको शनिबार बाहेक कसैलाई छुट्टी थिएन, बिदा थिएन, क्षणभर फुर्सद थिएन। ती साउन र भदौका 2 महिना बिताउन उनीहरूलाई पुरै 2 वर्षभन्दा बढ्दा जस्तो भयो। रातभर चिसो तम्बुमा गुडुल्केर बिताउनु पर्ने, छिँडे छिँडले भरिएको तम्बुबाट पानी चुहेर कसैले ओभानो रहन पाएन। त्यो चिसो भुइँ कहिले नसुकी सर्दी गाडिएर धेरै जस्तो साथीहरू ख्वाङख्वाङ रातारात खोक्न थालिसकेका थिए। प्रायः दिनभरि पनि निरन्तर पानीमा भिजेर ढाडिएर काम गर्नु पर्थ्यो। धेरै जसो गाडी बन्द भयो भन्ने खबरले गर्दा राशन पनि सधैँको भन्दा आधा भाँडिन्थ्यो। जीवन धान्न यस्ता कष्टहरूले घेरेको दिनमा भरदिन पाखुरा बजारेर पहरा फोर्नु कष्टतम कार्य थियो। कार्की ग्रुप ढुङ्गा फोर्न खटिएको थियो। भरदिन परिश्रम गरी विशाल पहरामा एउटा छेड पार्यो, त्यसमा पानी भरिन्थ्यो, त्यसलाई पुछेर उभाएर बारुद भर्यो, त्यो पड्किन मान्दैनथ्यो। कहिलेकाहीँ त एउटा ढुङ्गो फुटाल्न लाग्दा पहरै पड्किन्थ्यो। त्यसको थर्कोले गर्दा वर्षाले गलेको माटो सयौँ गजसम्म चिरिन्थ्यो, धस्किन्थ्यो, पहिरो चल्थ्यो। त्यस्तोबाट भागेर सतर्क भएर ज्यान जोगाउनु कति कति गाह्रो थियो, जहाँ प्रत्येक पाइलामा स्वयं मृत्युसँग भेटघाट हुन्थ्यो। भदौको महिनामा एउटा झरी परेको ओसिलो दिन थियो। ठुले सुतार र कार्कीहरू त्यसै गरी पहरो खेप्ने काममा गएका थिए। अघिल्लो दिनदेखि पहरामा छिड पारेर राखेको एउटा ठाउँमा त्यस दिन बारुद भरे, त्यसमा आगो सल्काउने प्रयत्न गरे, तर त्यो पटक्कै सल्केन। 2-3 पल्ट सलाई पारेर झोसेपछि मात्र बारुद सल्कियो। त्यो केवल सल्कियो तर केही गरे पड्केन। आगो निभेकोदेखि कार्कीले एउटा छेस्काले त्यसलाई घोचिरह्यो। त्यसपछि एक्कासी आगो टिपेर बारुद पड्कियो। त्यो पड्कियो पर्वत थर्काउने आवाज गरेर, तरै पनि ढुङ्गा फुटेनछ। उसको शरीरभरि झिल्का परेछन्। दाहिने हातको कान्छी औँला चुडिएर गएछ। शरीर र मुखमा पनि 4-5 ठाउँ नराम्ररी चोट परेछ। झिल्सिएको देब्रे आँखा हेर नहुने स्थितिमा पुगेको थियो। कार्की एकपल्ट बिहोस भएर मुर्छामा पछारिएको थियो। उसलाई साथीहरूले घिसार्दै रात पर्दा डाँडामा पुर्याए। ऊ 20 दिनसम्म चटपटाउनै सकेर दिनभरि तम्बुको चिसामा सुतिरहन्थ्यो। उसको दिन कहिल्यै जाँदैन थियो। बेलुका बिरसिलो स्वरमा झ्याउँ झ्याउँ झ्याउँकेरी बास्न लागेपछि गलेर पिना भएका साथीहरू टुप्लक्क देखा पर्थे। कार्की परदेशको बिरामी, साथीहरूको निम्ति जसलाई आफ्नै जीवन बोझमय थियो, कार्की अझ ठूलो बोझ हुँदै गएको थियो। उसको निम्ति घरमा आमा बाबुको हार्दिक प्रेम र स्वास्नीको निरन्तर सुश्रुभा कल्पनाभन्दा धेरै टाढा लाग्थ्यो। काम नगर्ने हुँदा उसको निम्ति राशन पनि मिल्दैन थियो। साथीहरूले उसले खाएसम्म आफ्नै भाग काटेर दिन्थे। अलिअलि गर्दै निको हुँदै आएपछि खान नपाएको दुर्बल शरीर थरथरी कपाउँदै लट्ठीको सहारामा काम गर्न जान थाल्यो। त्यति नगर्नु बाँकी रहेको सासलाई त्यसै उम्केर जान दिनुहुने थियो।
जाऊं मैं धोबे बरे हाय
कार्कीले काम गर्न थालेको दुई तीन दिन मात्र भएको थियो सुर्ती पिएर बसेको ठाउँमा आज उसले दुई साथीको छेउमा धेरै धेरै गन्थन गर्यो दुःख सुखका गफ जेग्यो आमा बाबुको एक्लो छोरो ऊ घरै बसे पनि जीवन यति साह्रै कष्ट साध्य हुन्थेन उसले अझ सम्झिँदै गयो बिहे गरेकी स्वास्नी माइतमै थिए एक्ला बाबुआमालाई बिर्सेर बाटा लागेको पनि आज पुरै छ महिना पुगेछ ऊ अत्यन्त चिन्तित भयो विरक्तिको सागरमा आफूलाई डुबायो उसले पलपलमा घर छरछिमेक वनपाखा र आजीवन उफ्रेका कुदेका पखेरा सम्झी ऊ बिहोल भयो मूर्छा पर्न खोज्यो आजसम्म कतैको समाचार पठाउनु थिएन काम गर्ने साहस पनि नभएकाले साथीलाई भन्दै गयो यसपालि त मलाई ज्यादै न्यास्रो लाग्यो आमा बाबु सम्झेर रुँदा हुन् यस्तो दुःख भोग्नु पर्दा त मैले चिताएकै थिएन आजसम्मको कमाई एक पैसा पनि हातमा छैन शरीर थरथर काम्छ स्यास्या हुन्छ रातभरि शरीर दुखेर आउँछ पोल्छ कर्करी सम्पूर्ण हाडहरू चिरिएर धुलिन खोज्छन् काम गर्ने आँट पनि छैन म अब के गर्न सक्छु सबैले भन्छन् बरु ज्यान निन्छ अरे तर भागेर कतै उम्कन पाइने छैन उसका आँखामा आँसु टल्पलाए ओठहरू थरथर कामेर आए कार्की शब्दहीन भयो उसको अवरुद्ध गलाले एक शब्द पनि बोल्न सकेन नजिकमा बसेको ठुलेले साथीको पीडामा द्रवीभूत भएर सान्त्वनाका शब्दमा भन्यो भइगो भाइ दुःख नमान सास रहेछ भने एक दिन उम्केर जाउँला आमा बाबु घर गोठ गरौँला घरको दुःख यहाँको सुखभन्दा लाख प्यारो हुन्छ यो थाहा भएन बरु तँ अझ पाँच सात दिन नआइज काम नगरी बस तँलाई खुवाउने मेरो तलब काटौँला यसरी थाङ्नु भएको जिउ हेर उसले कार्कीको पाखुरा छाम्दै छुकछुकायो मधुर स्वरमा कार्की अझ बोल्दै गयो अब यसपालि त लुगा दिन्छु भन्छ लुगा दियो भने पाएको तलब थापेर जान्छु म त घर जसरी भए पनि भाग्छु दाई मैले खप्नै सकेन मेरो शरीरले अब थाम्न सक्ने छैन बरु मारोस् उताबाट पनि चार पाँचजना भाग्ने भएका छन् जङ्गलै जङ्गलको बाटो एक्काइस दिनमा बान्द्राहाट पुगिन्छ अरे दसैँको मुखमा आमा बाबु कति रुँदा हुन् कार्कीको वेदनाले पग्लेको ठुलेले सम्झ्यो त्यसो नभन् भाइ सँगै घरबाट हिँड्यौँ एकै घरको दाजुभाइ जस्ता भएर दुःख सुख गर्दै जानु गरौँ जानु परे सँगै जाउँला हिउँद लागोस् यो झरी बादलमा दसैँको मुखमा कसरी जान फाल्नु होइन दाई यो साल त म मर्छु होला सपना पनि खालि त्यस्तै देख्छु छाती दुखिरहन्छ खोक्दा पनि उसले कुरा टुङ्ग्याउन पाएकै थिएन छेउमा मानिस बोलेको स्वर सुनियो त्यसै बेला त्यो बाक्लिएर पोतिएको सेतो कुहिरोमा केही अगाडि केही हल्लिए जस्तो डल्लो आकृति देखा परेकाले उनीहरू जराकजुरक उठी झम्पल छिनु र मार्तल बजार्न थाले एकछिनमा नभन्दै जिन्दार आयो र हेऱ्यो उसले काम गरिरहेकै पायो उनीहरूलाई साउन र भदौको कठोर दिन सबैले पार गरे असोजको दिन आए पनि राम्रो र उग्रेको दिनको स्वागत गर्न कसैले पाएन झरी र कुहिरो अझ पनि कम भएको थिएन अब त झन् तिखो जाडो पनि आउन थालेको थियो पन्ध्र दिनमा एकपल्ट उग्रिन्थ्यो उग्रेको दिन हेर्दा पारिपट्टिको तीन चार माइल टाढा देखिने डाँडासम्म सेतामी हिउँ देखिन्थ्यो अरू दिन भने कहिले घाम झुल्के र कहिले अस्ताए थाहा हुनथ्यो रात र दिनमा केही फरक थियो भने पुरै कालो देखिनु र अलिकति पाँच हातसम्म धमिलो धमिलो देखिए बाँकी सम्पूर्ण सेतो रुई पोखेको देखिनुमा थियो घन्टेको स्वर अनुसार काम गर्नुपर्थ्यो अछौच लागेकाले अब दस पन्ध्र दिनपछि दसैँ आइरहेथ्यो सप्तमीदेखि दशमीसम्मको तीन दिने बिदा पाइने कुरा सुन्नासाथ सबको मनमा घरमा पुगेर मात्र थुरिन सक्ने अवस्थामा थियो क्रमशः दिन चिप्लिँदै गए दसैँको छुट्टी हुन केवल दुई दिन बाँकी रह्यो त्यो दिन आइतबार परेकोले तलब पनि त्यसै दिन बाँड्ने कुरा सबैलाई सूचना भयो दुई दिन अरू काम गरी दसैँ छुट्टी पाइने भयो सदा झैँ त्यो आइतबार पनि जिम्दारले आफ्नो ग्रुपलाई चौरीमा भेला पार्यो दिन कुहिरोले डम्मै ढाकेको थियो उसले बही पल्टाएर प्रत्येक कामदारको नाम बोलाउँदै छेउबाट एक एक जोर थागेका पेन्ट सर्ट दिँदै एक जोर मिल्ने जुत्ता लाउनु भनेर जङ्गली बुटको थुप्रो अगाडि राखिदियो खुसी हुँदै उनीहरूले आफूलाई मिल्ने एक एक जोर जुत्ता र कपडा लगाए बहीमा हरेकलाई सही गर्न लगाए लुगा र जुत्ता लगाएर क्षणभरलाई खुसी भएका अनुहारतिर हेर्दै जिन्दारले खर्चको हिसाब पाठ गर्न लाग्यो पहिला त शेखर कार्की के नाम आउँथ्यो रासिन महँगो भएकाले बीचमा बिरामी परेकाले बाँकी रहेको 75 रुपियाँ त्यस्तै गरी कसैको त 30 र 40 मात्र पुगेछ ठुलेर कान्छो सुतारले भने पुरै तलब 80 दरले पाए यति नै हो उनीहरू छर्लङ्ग सम्झे ती झरी बादल वर्षा र हुस्सेको कठोर दिनसँग तीन महिना प्राणबाजी लगाएर जुधेको प्रतिफल कसलाई सोध्नु बैदार त्यही हो साहेबसँग बोल्नु लर्तर आँटको कुरो भएन पृथ्वीमा मानव जातिको पक्षमा न्याय नहुन सक्छ। हरेकको मनमा केवल यही कुरा बिजाउन थाल्यो।
कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको उपन्यास मुगलान हो। प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले यो उपन्यास लेख्नु भएको हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, दमौलीको रेडियो भानुभक्त, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रिसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टीकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको ध्रुवतारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी आज मुगलान उपन्यास सुनिरहेका छौं। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
जिम्दारले सोध्यो, रुपियाँ जिम्मा लिन्छौ कि मसँग राखी माग्ने? मलिन अनुहारहरू बोले, यसपालि त लिने। ल, उसले ब्यागबाट पैसा निकाल्दै गर्ने दियो। पाँच महिनाको रगतको मोल 30-40 हात पर्छ। सबको अन्तरात्मा चर्केर आयो, तैपनि पुराना दुर्दिन र भोगीका कष्टलाई आफ्नो विच्छेद चेहरा रुपियाँमा प्रतिबिम्बित देखे उनीहरूले, र त्यहाँ देखे त्यो स्पष्टसँग जन्मलाएको बाध्यताले त्यस्तै पार्यो। कर लागेको थियो। लुगा र जुत्तामा बेरिएर हातमा दुई चार नोट थाप्नु जीवनक्रमको आश्चर्यमय मोड लागेर आयो। त्यो पैसा लिएर कतै जानु थिएन, केही किन्नु थिएन। मुक्तिहीन त्यो बचाइमा मानव आकांक्षाहरू मृत पाए राखिनु पर्थ्यो। अज्ञात प्रतीक्षा केहीको भए मृत्यु मात्र विकल्प हुन सक्थ्यो। आशादेव त्यसरी निभेको क्षणमा तिनीहरूको कमजोर पाराले झर्मलाएको चेहराले जीवनको अन्तिम धोको पैसाले प्रष्ट पार्थ्यो। तलब पाएको भोलिपल्ट सबैले काम गरे। आज दसैँको अन्तिम दिन थियो। अड्डाको पास लिएर दसैँलाई खसी बोका व्यापारीहरू धमाधम त्यहाँ पनि खसी ल्याउन थाले। धेरैजना कुलीहरू मिलेर एउटा खसी किन्थे। कार्कीको ग्रुपले पनि ती 3 रुपियाँको दरले पैसा उठाई 50 रुपियाँको बोको किन्यो। दसैँ भन्नु के थियो र, तैपनि मन नमान्ने, भोलि एक दिनलाई खसी काटेर चाड मान्ने निश्चय सबैले गरे। काम गर्ने अन्तिम दिन सबैजना गए। त्यही दिन सबभन्दा बढ्दा बाक्लो कुहिरो लागेको थियो। त्यो कति बाक्लिएको थियो भने आफ्नो अगाडिको मानिस देख्न पनि अत्यन्तै नजिक जानु पर्थ्यो। सदा झैन कार्की र सुतार आफ्नो काममा गए। ठुलेले भने, हिजो काम गर्दा कहीँ छिनु हराएकाले काममा आउन पाएन, किनकि काममा जानुभन्दा पहिले त्यो खोज्न आवश्यक थियो। काम गर्दा गर्दै उफ्रेर गएको त्यो छिनो कहाँ खस्यो, के भयो पत्ता हुन सकेन। हराएमा 2 दिनको तलब काटिने थियो। उसलाई त्यो खोज्न करै लागेको थियो। कार्की र सुतार लगातार काम गरिरहेका थिए। उनीहरूलाई एउटा विशाल पहरो कपेर ढुङ्गो चोट्याउनु थियो। धेरै समयपछि मात्र एउटा छिड खोपेर बारुदभरि आगो लगाए। भुवाङ्ग दुर्रको आवाजसँगै सिङ्गो पहरो नै पड्केर उक्कियो। जमिनलाई थर्काउँदै पल्टेको त्यो पहरो धेरै तल पुगेर पछारियो। केही देख्नु थिएन, मात्र सुन्नुका साराले के विश्वास गर्न सकिन्थ्यो भने तल गएर त्यो बजारिँदा एउटा भूकम्पै चलेको थियो। सुतारको पनि मुटु नै एकपल्ट कामेर आयो। दुवैले क्षणभर काम बिसाए। त्यसबेला दिनको आधा भाग बितिसकेको थियो अनि कुहिरो पनि क्रमशः केही कम हुँदै हुँदै आयो। काम गर्दै उनीहरूले ठुलेलाई पर्खे, त्यो आएन। दिनभरि काम गरिसके, ठुले छिनु लिएर आएन। रात नजिक आयो, डाँडामा घन्टी बज्यो, तैपनि ठुले देखिएन। क्याम्पतिरै गयो, सोचे उनीहरूले। उनीहरूलाई पनि त्यतै जानु थियो अनि बिस्तारै बिस्तारै हुस्सेले भिजेर ओछ्याएका गरौँ लुगासँगका घुँडा थरथर कमाउँदै उनीहरू उकालिए। उनीहरूको अघि र पछि पनि आफू जस्ताहरूको अनगिन्ती स्वरूप उक्लिरहेको थियो। उनीहरू आफ्नो क्याम्पमा पुगे। बेरुकी पख कुहिरो निकै उग्रिँदै थियो। नजिकैका डाँडामा पहिलोपल्ट समेत हिउँ राशि थुप्रिएछ। वरिपरिका डाँडाहरूले सेतै हिउँका टोपी लगाएको दृश्य झलक्क देखिसक्दा साँझ ओर्लिसकेको थियो अनि केही नदेखिने भयो। चिसो जाडो हुन थालेथ्यो। दसैँको सम्झनामा आफ्ना हतियार थन्काएर सबै भेला भएपछि आफ्ना खसी काट्न थाले। कार्की र कान्छाले धेरै बेरसम्म ठुलेलाई पर्खे तर ऊ आएन। रात परेको थियो। मनमा त्रास लिँदै लिँदै साथीभाइ जम्मा भएर उनीहरूले खसी पनि काटे। भात खाने बेला भयो तर ठुले आएन। कान्छाको कण्ठ अवरुद्ध हुँदै आयो। आफ्नो एकमात्र प्राण समानको दाजु आज अदृश्य हुँदा उसलाई लाग्नसम्म पिर लाग्यो। मासु भए पनि त्यो रातको खाना उसको घाँटीबाट उँधो जान सकेन। ठुले नआएको खबर सबैमा फैलियो। वरपर खलबल चल्यो। अरू दुईवटा तम्बुका गरी सातजना कुलीहरू त्यही रात आएनन्। तिनले दसैँका निम्ति पाएका नयाँ लुगा र एक दुई हाँडो भाँडो पनि तम्बुमा थिएनन्। त्यो कुरा त्यहाँको बैदारलाई प्रष्ट भयो। अब तिनीहरू भागेछन्। साथीसँग ठुले पनि भागेछ। सबैले सानो शङ्का गर्ने ठाउँ पाए त्यसै गरे। तर सुतारको मनमा विश्वास हुन सकेन। कारण ऊ त ठुले मात्र होइन, उसकै मामाको छोरा दाजु पनि हो। बाल्यकालदेखिको साथी, प्राण अनि एउटै आत्मा। त्यसरी आफ्नो भाइलाई नलिई अथवा एक शब्द पनि नभनी ऊ भाग्न अथवा बिलाउन सक्ला? तैपनि के भनेर चित्त बुझाउनु र? निराश हुँदै सुर्ताएको कान्छो तम्बुभित्र पस्यो। तम्बुको कुनामा दाजुका नयाँ लुगा, नयाँ जुत्ता र झोलाको फेदमा नयाँ 10 का 8 नोट त्यसै सिरानमा थिए। देखेर ऊ थरथर काँप्यो। दाजु भागेको छैन भन्ने विश्वासमा उसलाई असह्य पीडाले भतभत बोल्न लाग्यो। एका कुनामा बसी उसले एक्लै सुक्ख सुक्ख गर्यो। आँसु चुहायो। यो अन्धकारमा अब ऊ मात्र एक्लै बाँच्नुपर्ने दिनहरू आए। एउटा साथी भन्नु कार्की मात्र रह्यो। भोलिपल्ट पनि अबेरसम्म कान्छाले दाजुलाई खोजे जस्तो गर्यो। मनमा कुना कुनामा छाम्यो। डाँडाको चौरमा गएर चारैतिर रसिला आँखा कुदायो। सोच्यो, मलाई यसरी धोका दिने दाजु हो त? अवश्य होइन। दसैँको 3 दिन त्यसै बित्यो। त्यो आएको र गएकोमा कसैलाई हर्ष नभए चाहिँ विस्मत पनि भएन। बरु बिर्सेको घरलाई सम्झेर पुरानो घाउलाई कोट्याएर रगत निकाल्नु जस्तै थियो दसैँको आगमन। सुतारको मनमा कहिले नमेटिने कुहिरो लाग्यो। दाजु अदृश्य भएको दिनदेखि त्यहाँका ठूला मानिसहरू, बैदार, डाट साहेब र इन्जिनियरहरूले धुमधाम साथै दसैँ मनाए। तर ती कामदारको मनमा लागेको दसैँ तिहार र सम्पूर्ण जीवनलाई छोप्न लागेको कुहिरो कसैको दृष्टिमा पनि थिएन। दसैँ छुट्टीपछि फेरि काम थाल्ने दिन आयो। बाटो खनाई त्यो क्याम्पबाट 1 माइल अगाडि पुगिसकेको हुँदा अब दोस्रो क्याम्प सार्ने दिन आउन लागेको थियो। दिन छङ्ग भएर उग्रिन थाले। तर कान्छाको मन कुनै दिन झलमलाउन सकेन। रातारात हिउँ पर्थ्यो। असोजकै टुप्पाको दिनमा जाडाले खपिन सक्नु पार्न थालेथ्यो। काम धेरै अघि बढिरहेको थियो। अब कार्की र सुतार कान्छालाई पनि पुरानो कामबाट बिदा दिइयो। अब उनीहरूले कच्चा बाटामा ढुङ्गाहरू मिलाउनु पर्ने, लेबल गर्ने काम आइपर्यो। एक एक दिन बेलुकी सरदारको क्याम्प वरिपरि हल्लाखल्ला सुनियो। चारजना पुराना थोत्रा झुम्रा बेरेका मानिसलाई बाँधेर पुलिसले उभ्याएको थियो। एकजनाले बेतको कोर्रा हातमा समाएर ती चारजनामध्ये प्रत्येकलाई मच्चाएर हान्थ्यो। स्वाट्ठ स्वाट्ठ आवाज आएपछि अर्को जुङ्गा मुसार्थ्यो। आँखा फर्काएर सोध्थ्यो, यसरी बाग्छस्? ऊ अस्पष्ट शब्दमा केवल फुसफुस आउँथ्यो। उसले आज्ञा गर्यो, भोलिदेखि काममा जानु। सजाय स्वरूप तिमीहरूको 2 महिनाको तलब काटिनेछ। रासिन पनि आधा मात्र मिल्नेछ, बुझ्यौ? अर्काको हातमा कोर्रा कसिरहन्छ। उही अस्पष्ट भाषामा फुसफुसाएको स्वर सुनिन्छ। बदमास चोर हो, फेरि यसरी भागेको थाहा भएमा तिमीहरूको ज्यान लिइनेछ। सुक्ख सुक्ख गर्दै शरीरभरि बेतका सुम्ला लिएर त्यहाँका चारजना कुलीहरू उभिएका रहेछन्। दसैँमा भाग्ने यिनै थिए। ती चारजना बीच सुतारले खोज्यो तर ठुलेको गन्ध पाउन सकेन। जीर्ण शरीर लिएर 1 महिनाको कठोर सजाय भोग्न ती निर्धारहरूले तत्पर हुनु पर्यो। कसैले जानेन ठुले मरे वा कतै भागेर उम्कियो। माघको मन लागेको थियो। बाटो खन्ने क्रम धेरै पर पुगेकाले त्यहाँबाट 4 माइल पर झन अग्लो डाँडामा क्याम्प सारियो। डाँडाभरि हिउँ जमेको थियो। उनीहरूको वरिपरि नै हिउँ जमिसकेको थियो। त्यसभन्दा अगाडिका पर्वत श्रृङ्खला त देखिने वस्तु हिउँ मात्र थियो। कहिले कहिले घाम लागेको समयमा डाँडाको शिरबाट कोल्टिएर हेर्दा धेरै टाढा पहाडको कापमा एउटा ठूलो दरबार जस्तो टल्किन्थ्यो। सबैले भन्थे त्यही हो हाजोङ। बिस्तारा बिस्तारा उनीहरूले हाजोङबाट 5 माइल अगाडिसम्म बाटो पुर्याउनु पर्ने अरे। घामको प्रथम झुल्कामा विशाल हाजोङ झिलमिल झिलमिल मिलमिल आउँथ्यो। राम्ररी उग्रेको दिन त त्यो जोङको वरिपरि घरकै छाना हुन् कि जस्तो अन्दाज गर्न सकिन्थ्यो। धेरै टाढा भएकाले र प्राय बादल कुहिरो र हुस्सेले ढाकिरहने हुँदा बाँकी कुरा ठम्याउन सजिलो थिएन। त्यहाँ नजिकसम्म बाटो पुर्याउन कम्तीमा पनि 2-3 वर्ष लाग्ने अनुमान गर्न सकिन्थ्यो। बिस्तारा बिस्तारा सारा हिउँ नै हिउँमा काम गर्नुपर्ने बाटो खन्दै जानुपर्ने दिन आयो। दिनदिनै बढ्दा हिउँ थोप्रिँदै गयो। मानिसहरू किक्रिक्क डल्लो परेर मुटु कमाउँदै अघि बढ्न थाले। शीत र तुसाराले फुटेका खुट्टाबाट छरछरी रगत निस्कन थाल्यो। रात र दिन दुवैको ठण्डीले कतिको शरीरमा तातोपन क्रमशः हराएर शरीर निर्जीव वस्तु झैँ बन्दै गयो। त्यसै बेला एक दिन असाध्य हिउँ परेको थियो। त्यस्तै हिउँमाथि छरछर रगत छिर्काएर पनि काममा जानु थियो। त्यस्तै बेलुका लाले सुब्बा खाना खान आएर सबैले खोजे, पत्ता लागेन, के भयो, कहाँ गयो, एक आश्चर्य थपियो, रहस्य भयो। सबको मनमा भररात एउटा अभाव छटपटाइरह्यो। भोलिपल्ट बिहानै सम्पूर्ण कुल्ली सदाझैँ काममा निस्किए। कार्की र सुतार कान्छु पनि छातीमा हात बाँधेर कक्रक्क पर्दै ओह्रालिए। हिजो दिनभरि जमिन खनेको, ढुङ्गा पल्टाएको, माटो पुरेको केही निशान थिएन। हिउँले पुरै ढाकेको थियो। तम्बुमाथि हिउँ खसेर थाम्न नसके लचक्क परेका थिए। प्रत्येक तम्बुमा सेतो टोपी मात्र देखिन्थ्यो। बाटामा पुगे सबै। हिउँ कोट्याएर पन्छाएर फुटाएर त्यसमाथि ढुङ्गा र गिटी ओछ्याउने काम थियो। सार्कीले आफ्नो काम गर्ने ठाउँमा देख्यो। बाटोको भित्तामा एउटा हिमराशि चोलिएको छ। त्यस डिस्कालाई उसले यही अर्थ लगायो, कहीँबाट ढुङ्गो लडेर आएछ, हुनसक्छ कहीँ पहिरो धस्केको होला, अनि राति त्यो ढुङ्गो हिउँले पुरियो। उसले आफ्नो मार्तोल उठाएर भित्ताको हिउँ डिस्कोलाई जोडसँग हिर्कायो। हिउँको देखिने पाप्रो फुटेर चकनाचुर भयो, अनि त्यसभित्र एउटा मानव मूर्ति ठडिएको देखा पर्यो। ऊ झसङ्ग भयो। आफ्नो हात थरथर कामेर त्यसबाट मार्तोल जमिनमा खस्यो। देख्यो, लाले सुब्बाको मृत शरीर पो ढुङ्गो भएर ठडिएको रहेछ। यसले बलले दाँत टोकेको देख्दा अझसम्म जाडाले थरथर कामेर किटकिटाएको दाँतको सजीव चित्र उत्रिन्थ्यो। उसका दुई हात जोडसँग बाँधिएर छातीमा कसिएका थिए। दाहिने हातको सासानो मार्तोल च्याप्पै अँठिएको जस्ताको तस्तै थियो। उसको अनुहारभरि हरिया र निला रगतका नसाहरू बगेका देखिन्थे, अनि बाटाको भित्तामा आड लागेको लाले यस संसारदेखि टाढा पुगेको प्रतीत हुन्थ्यो। कार्की र सुतारको जीव सिरिङ्ग भएर आयो। आश्चर्यको सीमा नागेर चकित भए पनि त्रासले थरथर मुटु कमाए। उनीहरूले कराए। त्यस आवाजले तुरन्त 2-3 जना बैदार र केही साथीहरू भेला भए। बैदारको आज्ञाले एकजनाले लालेलाई जुरुक्कै बोकीबाट मुनि लगेर पल्टायो। लाले सुब्बा पाखै पाखा सेतो हिउँको कात्रोमाथि लडीबुडी खेल्दै पाखै पाखा लड्दै लड्दै सोझै तल झर्यो। पाखाको धेरै तलसम्म त्यसै गरी झर्यो, अनि कुन अदृश्य भागमा पुगेर रोकियो आँखाले भ्याएन। हिउँका चिसाले उसका शरीरमा अल्झिएका झुम्राहरू लफ्र्याक लफ्र्याक देखिन्थे, अनि ऊ जति जति लड्दै जान्थ्यो हिउँमा डोब निरन्तर पर्दै जान्थ्यो। सायद यस धरतीमा छोड्न सक्ने उसको अन्तिम स्मृति अवशेष त्यति मात्र थियो। यो दृश्यले बाँकी सम्पूर्णको आङ्गसिरिङ्ग फुलेर आयो। टलपल टलपल हरेकको गह भरिएर आयो। जे भए पनि काम गर्नै पर्ने, बरु अब हाजोङको प्रतीक्षा गर्नु मात्र थियो। बाटो हाजोङ पुगेपछि अर्को संसार देख्न सकिन्छ कि? त्यो साल दसैँदेखि फागुनसम्मको सबै हिसाब गर्दा कार्की र सुतार कान्छाले 100 का दरले पाउन सके। उनीहरूले के गर्न सक्थे? पुतलीले निष्प्राण ढुङ्गामा फुल फुलाए झैँ त्यो कठोर यातनालाई जीवन सम्झी सहनै बाध्य हुनुपर्दथ्यो। ठूले सम्झेर सुतार कान्छु कहिलेकाहीँ एक्लेर रुन्थ्यो। सम्पूर्ण जीवनलाई आँसुमा पोखी ऊ विहल भएर सम्झिन्थ्यो, तर ऊ फर्केर आउने कुनै सम्भावना थिएन। कार्की बारम्बार घरका कुराहरू गरिरहन्थ्यो। दुवै दुब्लाउनका अन्तिम बिन्दुमा पुगेका थिए। पुरा एक पेट खाना कहिले पाउनु थिएन। विश्रामको निमित्त अडिने समय थिएन। जाडोबाट बस्ने उपाय पनि थिएन। अरू साथीहरूभन्दा उनीहरू 2 जना ज्यादै विरक्तिएका थिए। कहिले 2 जना मात्र साथमा बसी हृदय विदारक वेदनाहरू एकअर्कासँग पोख्दथे। त्यो सुन्ने र देख्ने एकअर्को बाहेक कोही पनि थिएन। दुईजना साथीहरू त आफ्नो ग्रुपबाट बिलाएकी थिए, तर त्यतिमा सीमित नरही। सँगैको साथी राई कान्छो ठण्डी र खोकीले धेरै दिनदेखि पीडित थियो। हुँदाहुँदै उसको शरीर सुन्निएर आयो। हातगोडा मुस्ला भएर मेरा मोटाउन लागे। 10-15 दिनदेखि काम गर्न असमर्थ हुँदै आएको थियो। दिनभर तबुभित्र लडिरहन्थ्यो। हातगोडा 81 फुलेर फुटलान जस्तै देखिन्थे। अहिले च्याप्पै सुकेर चौरी पर्थे। उसले पनि ठूले बेपत्ता भएको र यसैपालि सुब्बाको आकस्मिक मृत्यु सम्झँदा आफू बाँचिएला भन्ने विश्वास गर्न छोडेको थियो। हरेस खाएको कुरा गरिरहन्थ्यो, कहिले त साह्रै मन मारेर कुरा गर्थ्यो। साथीहरू साँझमा आएर केही सान्त्वना दिन्थे, तैपनि सबैको मन कान्छादेखि डराएकै थियो। राईकान्छो ओछ्यानमा पल्टेको पुरै महिना पुग्यो। बैशाखका दिन आए, सुतार मनमनै सम्झिन्छ। उसले घर छोडी हिँडेको पनि एक वर्ष पुग्यो। एक वर्षको अवधि सम्झेर ल्याउँछ। एउटा सिङ्गो जीवन नै त्यहीँबाट सुरु भएर त्यसको अन्तिम पनि त्यसकै वरिपरि पाउँछ। साथीहरू त्यस हालतमा छन्। राईकान्छो काम गर्न छोडेको दिनदेखि एक पैसा पनि पाउँदैन थियो। दबाई औषधि जसले अलिकति बाँच्नुको आशा थप्न सक्थ्यो गरौँ, केही पनि थिएन। सम्झ्यो, न धामी झाँक्री नै पाउन सक्छ उसले। उसले फागुनका दिनमा पाएको 100 पनि रासिन किन्दै खाँदा सकिएछ। अब ऊ पुरै नाङ्गो र असहाय भएको थियो। नाङ्गा साथीहरूबाट केही आशा पनि व्यर्थ थियो। त्यो सानो थोत्रे तम्बुभित्र रात दिन ऊ पल्टिरहन्थ्यो। क्रमशः उसका पाखुराहरू सुन्निएर तिग्रा भएका थिए, तिग्राहरू ढिकी भएका थिए। आँखा टम्मै पुरिएर आए, उसको मुख उग्रिन नसक्ने हुँदै आयो। उसको बिरामी बढ्दै बढ्दै आयो अनि दिसा पिसाब तम्बुभित्रै हुन थाल्यो। धन्य ती साथीहरू जे जस्तो परिता पनि उसको सहयोग गरेरै बसे। ती असह्य दुःखहरू सहेरै बसिरहे। दिनदिन ऊ झन साह्रो हुँदै गयो। ऊ सुन्निएर सुक्न थाल्यो, शरीर गनाउन थाल्यो। वरिपरि छेउका दुई तीन तम्बुसम्म त्यसको दुर्गन्ध फैलिन थालेको थियो। कति साथी त छिछि दूर दूर गर्न लागे, नगर्नु पनि कसरी जब ऊ सिनोतुल्य दुर्गन्ध निकालिरहन्थ्यो। कान्छो राई अचेत भएर लडेको 5-7 रात भएको थियो। तम्बुभित्र दिसा पिसाब र दुर्गन्धले खप्नु थिएन। त्यहाँका साहेबहरू समेत आए। आज मात्र उनीहरूले सोधे के भएछ भनेर। राई तम्बुका मुखबाट पाखा निकाल्न नसकिने भएको थियो। उसले त्यसै रातदेखि सास फेर्न छाडिसकेछ। टट्टी र पिसाबले मुछिएको, सुन्निएर शरीर पटपटी फुटेको ती फुटेका चिराबाट पिप र पानी बगिरहेको थियो। त्यसमा झिङ्गा बसेर छालाका पाप र आलु ताछिए झैँ भएर उत्रेका देखिन्थे। राई कान्छाले आफ्ना सम्पूर्ण सपनाहरूलाई बिर्सेर एकमुठी प्राण त्यो शिखरमा बिसाउनु पर्ने रहेछ। उसले आमा बाबु सम्झिन पाएन। आमा बाबु र गाउँघर फेरि भेटौँलाको आशामा भर्ती गएर पैसा कमाउन हिँडेको राई आज स्याल र गिद्धले पनि चाल नपाउने नाङ्गो डाँडामा सुती प्राणको अन्तिम झोका हाजोङलाई अर्पण गरी निश्चल भएर लड्यो। हँसिलो फुर्तिलो र बलियो साथी पोहोर साल वर्षाको झरी र हुस्सेदेखि नै सुनिने बिमारले आक्रमण गरेको थियो। उसले एक वर्षसम्म ज्यान र धुकधुकी घिसार्यो। आज क्याम्पको नजिकै 2-3 साथीले खाल खनेर पुरे। घरतिर सुतार आफूदेखि खुरुखुरु बिलाइरहेका साथी सम्झी धुरुधुरु रोए, आँसुले आँखा भरे। उनीहरूले मनलाई शङ्काले भरे। आफ्नो पनि त्यही गति हुने हो कि? त्यहाँबाट उम्किनेको नै उपाय थिएन। पाखा निस्कने बाटो एउटा मात्र थियो, जहाँ मोटरगाडी चल्न सक्थे र 6-7 ठाउँ बीचमा गेटहरू थिए। बाटामा जसले देखे पनि ती भागेका कुलीलाई पक्रेर जिम्मा लगाउन सक्थ्यो। फेरि फर्कनु, कोर्रा थाप्नु अनि 2-3 महिना बिना तलब आधा पेट काम गर्नुपर्ने। अरूले पनि पुरै तलब लिन त पाएनन्। पाउनेले एक वर्ष काम गर्दा 1-2 सयसम्म पार्थे। 5-6 वर्षदेखि उपायहीन भई काम गरिरहेका हाड करङ मात्र बाँकी रहेका कुलीहरूले पनि एकनासले हाड कोटिरहेका थिए। कतिहरू कतिपल्ट भागे, लुके तर उम्कन सकेनन्। फेरि आउँथे, आफ्नो हतियार पक्रेर सोही बाटामा लाग्थे ती जीवनको आशा मारिएका बिचराहरू। यस वर्ष पनि पोहोरको जस्तै वर्षा लाग्यो। झरी पर्न थाल्यो, बादल कुहिरो र वर्षाका दिनहरू फेरि खनिए। ती दुर्दिनहरूमा जब डमजम्म डाँडा काँडा छोपेर कुहिरो लाग्थ्यो, सुतारको मन विभल भएर आउँथ्यो। उसको ठूले छामछुम गर्दै आउँछ छ कि ऊ सम्झेर झस्किन्थ्यो। वरिपरि नदेखेर तर्सिन्थ्यो, एक्लिएर रुन्थ्यो पनि। त्यो वर्ष आयो, पोहोरभन्दा कठोर भएर गयो। फेरि बिस्तार बिस्तार उही हिउँ जन्मियो। यसपालि झन् पुरै हिउँनै हिउँ देखिने। हाजुङ पनि नजिकै टल्कन लाग्यो। घाम झलमलाएको बेला त्यस वरिपरिका घरहरू प्रष्ट देखिन्थे। कामदारहरू ठण्डीले रातो दिन काम थिए। कार्कीलाई त बारम्बार बिमार हुने भएकोले आफू बाँच्ने आशा पनि हराउँदै गएको थियो। सुतार पनि त्यसै गरी खोक्थ्यो। सुन्निएर मुस्लो भएको राईको शरीर सम्झेर रातारात कति साथीहरू त्यो सानो तम्बुभित्रै तर्सिन्थे। उनीहरू बाहेक अरू साथीहरू पनि त्यस्तै देखिन्थे। पुरानामध्ये कोही कोही भाग थिए, तीमध्ये कति कहिल्यै फर्किँदैनथे, कतिले त एक दुई महिनापछि त्यहीँ आएर कोटिनु पर्थ्यो। पुरानो जिम्मदार उही थियो। दिनदिन उसमा क्रूरताको अंश थपिँदै जान्थ्यो। कार्की र सुतारे दुई वर्ष पुरा काम गरे, उनीहरूले जम्मा 300-300 रुपियाँ बनाएका छन्। जेठको दिन आयो, झरी वर्षा र बादलले छोप्नै आँट्यो। उनीहरूको मन वर्षाको दिनको तितो सम्झनाले कुडिएर आउँथ्यो। त्यो मुक्तिहीन जीवनदेखि आतस लाग्थ्यो। उनीहरूले बल्ल चाल पाए। कति साथीहरू झरी बादलमा मर्दा रहेछन्, कति हिउँको कठोर यातनामा मर्दा रहेछन्, कति ढुङ्गा पहिरो र मिसिनमा पेलिएर संसार छोड्दा रहेछन्। बाँकी रहेका पनि त्यसै कमजोर भएर प्रतिदिन दुब्लाउँदै मरणासन्न हुँदै गएका थिए। यसै क्रमको काम गराइमा अब एक दुई वर्षभन्दा बढी शरीरले थाम्ला भन्ने विश्वास एकदमै भाँचिएर जान थाल्यो। कति कति नयाँ ग्रुपहरू थपिन्थे, पल्टनमा लाग्थे, पिसिन्थे, मासिन्थे, त्यो सब कार्की र सुतारको अगाडि भइरहन्थ्यो जसरी उनीहरू माथि भयो। कार्की र सुतार मात्र दुई प्राणी थिए जो एकपल्टका घनिष्ठ मित्रता काँसेका ठिटा थिए। आज आफ्ना साथीहरू क्रमशः सकिँदै गएकाले उनीहरू अझ घनिष्ठ हुँदै गए, प्रगाढता तिनमा थपिँदै गयो। विरहले पाकेको हृदय लिएर एकान्तमा कहिलेकाहीँ धेरै समयसम्म उनीहरू गफ गरिरहन्थे।
श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन उपन्यास मुगलानको हो। आज हामीले मुगलानको तेस्रो श्रृंखलाको वाचन सुन्यौं। प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले लेख्नुभएको यो उपन्यासको वाचनसँगै आजलाई कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiisruti@unn.com.np। हवस् त, अर्को साता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको चौथो श्रृंखलाको वाचन लिएर आउने नै छौ। त्यसअघि मंगलबारको श्रृंखलामा माया ठकुरीका कथाहरू वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।